Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. 98.6 Rexy 2.7 MHz. प्रदेश नम्बर 6 का 54% बाल बालिकामा पुड्कोपनको समस्या रहेको तथ्याङ्क सार्वजनिक। कुपोषण मुख्य कारण।
बाँकेमा 6,347 जनाले अपाङ्गता परिचय पत्र लिए। बर्दियाको इन्द्रपुरका 204 जना बाढी प्रभावितले स्वास्थ्य परीक्षण गराए।
ऐल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि कारवाहीका लागि मन्त्री परिषदमा प्रस्ताव लैजाने। जग्गा खरिदमा अनियमितता भएको ठहर।
इस्लामिक स्टेट आइएसको आक्रमणमा परि इजिप्टमा 18 परेको ज्यान गयो, 8 जना घाइते।
र मलेसियामा जारी 19 वर्ष मुनिको एसएससी क्रिकेटमा नेपालले आज भुटानसँग खेल्ने।
हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट सुचित्रा गौतम र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो र मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। प्रदेश नम्बर 6 मा कुपोषणका कारण हुने पुड्कोपनको अवस्था भयावह रहेको तथ्याङ्कले देखाएको छ। सुआहारले सुर्खेतको वीरेन्द्रनगरमा जनप्रतिनिधिसँग गरेको अन्तर्क्रियामा सबैभन्दा बढी प्रदेश नम्बर 6 मा 54.5% बालबालिकामा पुड्कोपनको समस्या रहेको तथ्याङ्क सार्वजनिक गरेको छ। उचित पोषणको अभाव, गरिबी, खानामा सन्तुलन कायम नहुनु जस्ता कारणले कुपोषणको मात्रा बढेको सुआहाराका वरिष्ठ सुशासन प्रबन्धक विश्व रमण नेपालले बताउनु भएको छ। यस्तै नेपालमा अहिले पनि 36% बाल बालिकामा पुड्कोपनको समस्या रहेको भन्दै 1000 दिनका गर्भवती तथा सुत्केरी महिलाको पोषणमा सुधार ल्याउनु पर्नेमा जोड दिनुभयो। यसैबीच सुर्खेतका जनप्रतिनिधिहरूले जिल्लालाई स्वच्छ, सफा, स्वस्थ र पोषणयुक्त बनाउने भन्दै सामूहिक हस्ताक्षर गरेका छन्। स्थानीय तहमा बहुक्षेत्रीय तथा एकीकृत पोषणका लागि क्षमता अभिवृद्धि तथा योजना तर्जुमा कार्यमा सहभागी हुने प्रतिबद्धता पनि जनाएका छन्। जनप्रतिनिधिहरूले स्थानीय स्रोतको परिचालन गर्दै सुनौला 1000 दिनसम्मका महिला, 2 वर्ष मुनिका बाल बालिका र किशोर किशोरीको पोषणमा सुधार ल्याउने हस्ताक्षर गरेरै प्रतिबद्धता जनाएका छन्। अन्तर्क्रियामा सहभागी जनप्रतिनिधिलाई भोट बराबर केरा र मेवाको बोट, एक गरा एक जरा, एक घर एक रेसा बारी र आमाको स्वास्थ्यमा सुधार ल्याउन पोषण चौतारी सुरु गर्न सुआहाराले सुझाव दिएको छ। यस्तै अघाउने र ताकत दिने भन्दा पनि क्यालोरीयुक्त खानामा जोड दिनुपर्ने भएकाले स्थानीय स्तरमा कोदो, फापर, कागुन लगायतका अन्नको उत्पादनमा जोड दिन पर्ने जनप्रतिनिधिलाई सुझाव दिएको छ।
बाँकेमा 6,347 जनाले अपाङ्गता परिचय पत्र लिएका छन्। महिला तथा बाल बालिका कार्यालयका प्रमुख सुनिता केसीले भदौ महिनामा एकै दिनमा 150 जनाले अपाङ्गता परिचय पत्र बनाएको बताउनुभयो। पछिल्लो केही महिना यता कर्मचारीको अभावका कारण महिनाको एक दिन मात्र अपाङ्गता परिचय पत्र उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ। क वर्गको परिचय पत्र पाउने पूर्ण अशक्त महिलाको 2000 रुपियाँ पाउने र अस्पताल र यातायातमा विशेष छुट पाउने व्यवस्था रहेको छ। यस्तै ख वर्गको परिचय पत्र पाउनेले महिनाको 600 रुपियाँ पाउने र स्वास्थ्य सुविधामा छुट पाउने व्यवस्था रहेको छ। यस्तै ग र घ वर्गको परिचय पत्र पाउनेलाई विद्यालयमा छात्रवृत्ति लगायत केही छुट र लोकसेवा आयोगमा आरक्षणको कोटामा व्यवस्था गरिएको छ। 2057 सालमा अपाङ्गता परिचय पत्र सम्बन्धी निर्देशिका आइसकेपछि बाँकेमा 2067 सालबाट अपाङ्गता परिचय पत्र वितरण गर्न सुरु गरिएको हो। 2068 सालको जनगणनामा बाँकेमा 6,000 अपाङ्गता भएका व्यक्तिहरू रहेको जनाइएको छ।
बर्दिया गुलरियाको इन्द्रपुरमा भएको एक दिने निशुल्क स्वास्थ्य शिविरमा 204 जनाले स्वास्थ्य परीक्षण गराएका छन्। जिल्ला स्वास्थ्य कार्यालय बर्दियाको समन्वयमा एसओएस मेडिकल सेन्टर बाँसगढीले शिविरको आयोजना गरेको हो। शिविरमा 93 जना बालबालिका र अन्य 111 जना गरी 204 जनाले स्वास्थ्य परीक्षण गराएको आयोजकको भनाइ छ। बाढीबाट प्रभावित गुलरियाको वडा नम्बर 11 मा पर्ने इन्द्रपुर टोलमा गरिएको शिविरमा 70% छाला सम्बन्धी रोग र टाइफाइड, सिजनल ज्वरो, रुगाखोकीका बिरामी देखा परेको आयोजकले जनाएको छ। शिविरमा भेरी अञ्चल अस्पतालका बालरोग विशेषज्ञ डाक्टर कुलदीप गोइत र एमबीबीएस डाक्टर अभिनन्द गुप्ताले सेवा दिनुभएको हो। शिविरमा विभिन्न रोगका बिरामीहरूलाई निशुल्क औषधि पनि वितरण गरिएको छ।
नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले देशमा नयाँ जनवादी क्रान्तिको आवश्यकता रहेको बताउनु भएको छ। सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गरेर अध्यक्ष वैद्यले राष्ट्रियताको समस्या गम्भीर भएको भन्दै यसका लागि सबै क्रान्तिकारी धाराहरू एक हुनुपर्ने बताउनुभयो।
राष्ट्रियताको इस्युसँग मिल्ने कतिपय चाहिँ राजनीतिक दलहरूसँग कार्यक्रम खास गरी राष्ट्रियताको राष्ट्रिय स्वाधीनताको सङ्ग्रहमा अब नेपाली कम्युनिस्ट आन्दोलनमा मूल रूपमा दुई धारा छ, एउटा अवसरवादी धारा छ, अर्को क्रान्तिकारी धारा छ, र क्रान्तिकारीहरूलाई कसरी एकताबद्ध गर्ने र कसरी बोलबङ्ग गर्ने भन्ने दिशातिर पनि हामी गम्भीर छौँ र कतिपय चाहिँ शक्तिहरूसँग हामीले कुराकानीहरू पनि गरिरहेका छौँ र हामी के हो भनेदेखि क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई एउटा एकीकरण र ध्रुवीकरणको दिशातिर अगाडि बढ्नु पर्छ।
उहाँले माओवादी केन्द्रसँग राष्ट्रियताको भावना नभएको भन्दै एकता सम्भव नभएको बताउनु भएको छ। अध्यक्ष वैद्यले आगामी मङ्सिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने वा नहुने भन्ने विषयमा पार्टीले अहिले कुनै पनि निर्णय नलिएको बताउनुभयो। उहाँले राष्ट्रियताप्रति अन्य दलले चासो नदेखाएको भन्दै यसका लागि आफूहरू फेरि पनि आन्दोलन गर्ने बताउनुभयो।
राष्ट्रियता जनजीविका समस्याहरू समाधान भएका छैनन्, अब त्यो इस्युले अथवा विषयवस्तुले रूपान्तरणका मुद्दाले हामीलाई के हो भने अगाडि बढ्न गजिटिका हाम्रो दृढता के हो भने यी समस्याको समाधान गर्नुको निम्ति फेरि एउटा सशक्त ढङ्गले एउटा आन्दोलनको तयारी गरेर जानुपर्छ। एकदम सकेसम्मको हामी प्रयत्न गर्छौँ, लाग्छ हामी सफल पनि हुन्छौँ।
उहाँले आफूहरूको आन्दोलनमा राज्य सहज रूपमा प्रस्तुत भएमा शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै सरकारले बल प्रयोग गरे हतियार नै उठाएर जनसङ्घर्षमा जाने बताउनुभयो।
ठाडो भाकाका शिरोमणि भोडी खर्के साइलाको निधन भएको छ। बिरामीले थालिनुभएका उहाँको 84 वर्षको उमेरमा निधन भएको हो। उहाँका एक दर्जन भन्दा बढी गीत रहेका छन्। सुनौ साइलाका गीतहरूलाई समेटेर सहकर्मी राजेन्द्र शाहीले तयार पार्नुभएको यो रेडियो सामग्री।
ओ कहिलेको झरी कहिलेको बादल कहिलेको घाम झरी नानी कहिलेको र बादल कहिलेको घाम हरनीमा चाहिन्छ काचबाचे खाइन्छ परानी साउ
ठाडो भाकाका हस्ती भेडीखर्के साइलाका नामले परिचित दीर्घराज अधिकारीको भौतिक शरीर सदाका लागि टाढा रहे पनि उहाँका ठाडी भाकाहरू भने यसै गरी गुन्जिरहनेछन्। नेपाली मौलिक लोक संस्कृतिको एक बलियो खम्बाका रूपमा रहनुभएका साइलाका गीतमा जति लोकिलोपन छ उत्तिकै माया प्रीतिका विषय पनि मिसिएका छन्। उहाँ दोहोरीमा पनि उत्तिकै खप्पिस हुनुहुन्थ्यो।
दहीको ठेकी आयो सालमा कर्पुटरमा घुम्यौ भने देखि बिरासिन्छौ बन्दी
मादल राम्रो जाने हजुरले मलाई बोलायो भने घुम्न आउँछौ जहिले
विक्रम सम्बत 1990 साल भदौ 29 गते लमजुङको सिन्दुरे तुर्लुङकोटमा जन्मिनुभएका साइला लोपोन्मुख ठाडो भाका गाउने एक मूर्धन्य व्यक्ति हुनुहुन्थ्यो। ठाडो भाकाका अभियन्ता भेडेखर्के साइलाले 9 वर्षको उमेरदेखि गाउन थाल्नु भएको थियो। चर्चित र लोकप्रिय भेडीखर्के साइलालाई नागरिकहरूले ठाडो भाकाका शिरोमणिको उपाधि पनि दिएका थिए। खर्कमा भेडा पाल्ने र दाजुभाइ मध्ये साइला भएकाले उहाँको नाम भेडीखर्के साइला रहन गएको थियो। पछि त्यही नाम ठाडो भाकाको पर्यायवाची जस्तै बनेको थियो। विक्रमसम्म 2065 साल माघ 18 गते हिमचुली कला साहित्य प्रतिष्ठानले उहाँलाई ठाडो भाका गायन शिरोमणिको उपाधि दिएको थियो। उहाँले नेपाली लोकगीत र ठाडो भाकामा पुर्याउनु भएको योगदानको सम्मान गर्दै ठाडो भाकाको संरक्षण गर्नु हामी सबैको उत्तिकै दायित्व रहेको छ।
1990 सालमा तुर्लुङकोटमा मेरो जन्म भएको, 9 वर्षदेखि झ्याउरेमा लागेको, लौजुङ तनहुँ गोर्खा कास्की सारा घुमिआएको। आपा काटी कया अबदेखि दिन दिन बुढो भयो माया, लौरी टेकम पयौँ लौजुङको भेडी खर्के मयौँ चिन्नु होला रामरी।
हामीसँग छिमेक छेरफेर राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो छोटो विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रदेश नम्बर 54% बाल बालिकामा पुटकोपनको समस्या रहेको तथ्याङ्क सार्वजनिक, बाँकेका 6347 जनाले अपाङ्गता परिचय पत्र लिए लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। आपूर्ति मन्त्री शिवकुमार मण्डलले पेट्रोलियम पदार्थ भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोपमा आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि कारवाहीका लागि मन्त्री परिषदमा प्रस्ताव लाने बताउनु भएको छ। मन्त्रालयमा पत्रकारसँगको कुराकानीमा आपूर्ति मन्त्री मण्डलले मन्त्रालयको छानबिनले जग्गा खरिद गर्दा अनियमितता भएको देखाएको बताउनु भएको छ। छानबिनका क्रममा देखिएको तथ्यहरू सहितको प्रतिवेदन तयार गरी प्रधानमन्त्री कार्यालयमा पठाइसकिएको उहाँको भनाइ छ। उहाँले आगामी मन्त्री परिषद बैठकले आयल निगमका सम्बन्धमा ठोस निर्णय लिने दावी समेत गर्नुभयो। संसदको उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्धन समितिले पनि निगमको जग्गा खरिदमा घोटाला भएको भन्दै त्यसमा संलग्न मन्त्रालयको तत्कालीन मन्त्री, सञ्चालक समिति र निगम अधिकारीमाथि कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले राजीनामा दिनुभएको छ। सर्वोच्च अदालतको पूर्ण वृहत इजलासले आफ्नो रिट खारेज गरेपछि उहाँले राजीनामा दिएको बताउनुभयो। उहाँले आफू कानुनी लडाईका लागि सर्वोच्चमा गएको तर सर्वोच्चले आफ्नो रिट खारेज गरिदिएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभयो। उहाँले 30 वर्षे कार्यकाल पूरा गर्न केही महिना मात्र बाँकी थियो। प्रहरी महानिरीक्षकको बढुवा र त्यसमा असन्तुष्टि जनाउँदै सर्वोच्चमा रिट दायर गरेपछि उहाँ
चाडपर्वलाई लक्षित गर्दै नेपालगञ्जको जमुना नाकामा हेल्प डेस्क अर्थात् यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ। जिल्ला प्रहरी कार्यालय बाँके र सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा चाडपर्वको बेलामा यात्रुलाई हुने समस्या समाधान गर्न हेल्प डेस्कको स्थापना गरिएको हो। भारतबाट आउने यात्रुहरूलाई सिमानामा ठग्ने लुट्ने जस्ता क्रियाकलाप अघिल्ला वर्षमा धेरै भएकाले यस वर्ष पूर्व सतर्कता स्वरूप नागरिक सहायता कक्ष सञ्चालन गरिएको सामुदायिक प्रहरी केन्द्रका अध्यक्ष गोपाल अधिकारीले बताउनुभयो।
बाँकेमा बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री वितरण अन्तिम चरणमा पुगेको छ। बाढी प्रभावित क्षेत्रका विद्यार्थीको अवस्थाबारे तथ्याङ्क संकलन भइरहेकाले अबको केही दिनपछि शैक्षिक सामग्रीको सेट नै वितरण गरिने बाँकेका सहायक जिल्ला अधिकारी गोरख बहादुर थापाले बताउनुभयो। जिल्लाका राप्ती सुनारी गाउँपालिका, डडुवा गाउँपालिका तथा नरेनापुर गाउँपालिकाका सामुदायिक र निजी गरी 81 विद्यालय अस्थायी बसोबास गरिरहेका सबै घर फर्किएपछि विद्यालयहरू पनि अहिले सञ्चालनमा रहेका छन्। तथ्याङ्क संकलन भएपछि पोसाक, किताब, कापी तथा आवश्यक पर्ने अन्य सामग्री वितरण गर्ने जिल्ला शिक्षा कार्यालय बाँकेले जनाएको छ।
यता नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा बाढी प्रभावित परिवारलाई खानेपानी, सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको छ। खजुरा गाउँपालिका अन्तर्गत 133 परिवारलाई प्रति परिवार साबुन, तौलिया, जीवन जल, बाल्टी, मग लगायतका सामग्री वितरण गरिएको छ। खजुरा गाउँपालिका 3 नम्बर वडाका वडा अध्यक्ष एवं विपद व्यवस्थापन समितिका संयोजक अन्तुराम गौतमले प्रभावित समुदायलाई खानेपानी, सरसफाई तथा स्वच्छता सामग्री वितरण गरिएको बताउनुभयो।
बाजुराका बाढी पीडितले पाल लगाएका राहत सामग्री नपाएको गुनासो गरेका छन्। जिल्ला दैविक प्रकोप उद्धार समिति र नेपाल रेडक्रस सोसाइटीले बाढी पीडितका लागि पाल, भाँडाकुँडा लगायतका राहत सामग्री दिनुपर्ने व्यवस्था भए पनि राहत नपाएको उनीहरूले बताएका छन्। हिमाली गाउँपालिकाका 2 नेताका छम्पा थापाले राहत लिनका लागि 4 दिन लगाएर सदरमुकाम मार्तडीमा पुगे पनि पाल समेत नपाएको गुनासो गर्नुभयो।
दशैं नजिकैसँगै बाँके प्रशासनले बजार अनुगमनलाई तीव्र पारेको छ। केही दिन यता सुरु भएको अनुगमन अन्तर्गत जिल्ला अनुगमन समितिले नेपालगञ्ज राजा एयरपोर्ट कोहलपुर र चप्परगौडी क्षेत्रमा अनुगमन गरिसकेको छ। अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु भेटेकाले उपभोक्तालाई सचेत रहन वाणिज्य कार्य नेपालगञ्जका प्रमुख कृष्ण प्रसाद पौडेलले आग्रह गर्नुभएको छ। यस्तै दशैं नजिकैसँगै अछाम प्रशासनले पनि बजार अनुगमनलाई तीव्रता दिएको छ। जिल्लाका साफे बगर, जयगढ़, मंगलसैन लगायतका बजारमा अनुगमन गरेको सहायक प्रमुख जिल्ला अधिकारी तुलबहादुर कौचाले बताउनुभयो। यता इलाका प्रशासन कार्यालय विनायकको अगुवाईमा विनायक बजार र आसपासका बजारमा अनुगमनका क्रममा जफत गरिएका विभिन्न सामग्रीहरू नष्ट गरिएको छ। इलाका प्रशासन प्रमुख तुलसी प्रसाद ढुङ्गानाका अनुसार पञ्चदेवल विनायक नगरपालिका भित्रका सबै व्यापारिक पसलहरूमा अनुगमन गरिएको छ।
सुर्खेतमा पछिल्लो समय बाल विवाह चुनौती बन्दै गएको छ। बाल विवाह नियन्त्रणका लागि सबैभन्दा बढी अभिभावक नै जिम्मेवार बन्नुपर्ने सरकारवालाहरूले बताउँदै आएका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतको वीरेन्द्रनगरमा भेटिएका सर्वसाधारणहरूलाई बाल विवाह न्यूनीकरण कसरी गर्न सकिएला भनी सोधेका छौँ। सुनौ उनीहरूको विचार आजको जनआवाजमा।
सर्वप्रथम त यो प्रजनन स्वास्थ्य शिक्षादेखि लिएर चाहिँ यो शिक्षालाई चाहिँ अगाडि बढाउनु पर्छ। शिक्षाको माध्यमबाट चाहिँ बाल विवाह चाहिँ न्यूनीकरण गर्न सकिन्छ जस्तो लाग्छ। बाल विवाह चाहिँ जबरजस्ती गरिदिनेलाई चाहिँ कारवाहीको दायरामा ल्याउनु पर्यो। अन्य कुरा चाहिँ आफै जो चाहिँ बाल विवाहको चाहिँ त्यो फन्दामा फस्नुहुन्छ उहाँ आफै पनि अलिक सजग भइदिनु पर्यो। यो गर्यो भने त न्यूनीकरण हुन्छ।
प्राय आमा बुवाको केयर हुनु पर्यो होइन। बच्चा बच्ची कुन बाटो हिँडिरहेको छ अनि बच्चा बच्ची कुन चाहनातिर लागिरहेको छ उसलाई सल्लाह सुझाव दिनु पर्यो। अनि समाजले पनि अब बाल विवाह गर्नुहुन्न भन्ने जनचेतना फैलाउनु पर्यो सबैलाई र स्वयं आफू नै सचेत हुनु पर्यो। म त
सबभन्दा परिवारबाटै केटाकेटीलाई एउटा त्यस्तो प्रकारको वातावरण दिने जो आत्मनिर्भर बनोस् होइन। आफू आफै सक्षम नहुने बेलासम्म चाहिँ त्यतातिर त्यो कन्सेप्ट नै नजाओस् कि त्यस्तो खालको एउटा वातावरण बनायो भनेदेखि चाहिँ त्यसरी पनि बाल विवाहलाई चाहिँ न्यूनीकरण गर्न सकिन्छ। र विशेष गरी स्कुलहरूतिरबाट अब पढ्ने ठाउँहरूमा सरहरूले चाहिँ बाल विवाहको बारेमा राम्रोसँग जनचेतनामूलक त्यस्तो किसिमको एउटा डकुमेन्ट्रीहरू अथवा कुनै शिक्षा त्यस्तो दिनुभयो भने चाहिँ बाल विवाह न्यूनीकरण हुन सक्छ मेरो विचार।
बाल विवाह न्यूनीकरण कसरी हुन्छ भने चाहिँ अनि बाल बालिकाले नि सोच्नु पर्यो, घर परिवारले पनि भन्नु पर्यो। जबसम्म केटाकेटीले 20 वर्ष नगटेसम्म बिहा गर्नु हुँदैन भनेर उपयुक्त उमेरसम्म बिहा गर्नुपर्छ भनेर सोच्नु पर्यो। उनीहरूले पनि घर परिवारले भनेको भन्नु पनि पर्यो र विद्यालयमा टिचरहरूले पनि त्यस्तै राम्रो राम्रो कुराहरू सिकाउनु पर्छ। सबै पक्षले जोड तोडका साथ लागेर काम गरेपछि नै बाल विवाह निष्पक्ष रूपमा अन्त्य हुन सक्छ।
बाल विवाह न्यूनीकरण गर्नको लागि सर्वप्रथम त घरको र आमबुवाको हात हुनु पर्यो, रोकावट हुनु पर्यो, उनीहरूले सम्झाउनु पर्यो, अरू समाजले पनि त्यही तरिकाले सम्झाइदिनु पर्यो। त्यसरी नै अलिक कम हुने
अशिक्षितहरूलाई सबभन्दा शिक्षातिर ल्याएर उसलाई त्यस सम्बन्धी ज्ञानहरू दिएर त्यो चाहिँ जरुरी छ। एकदमै अभिभावकहरूले पनि त्यो कुरालाई बुझेर त्यो चाहिँ गर्नबाट रोकथामहरू लगाउने अब प्रशासनहरूबाट पनि पहलहरू गर्दै जानुपर्छ यसको लागि।
हामीसँग विदेश र खेल खबर बाँकी नै छन्। अहिलेलाई भने यो अर्को विश्राम। तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरो अन्य राष्ट्रिय खबरहरू प्रस्तुत गर्यौँ। अब बाँकी खबर। सामुदायिक विद्यालयलाई सुदृढ गर्नको लागि शिक्षण व्यवस्थापन, विद्यालय व्यवस्थापन, अभिभावक तथा विद्यार्थीहरू मिलेर काम गर्नुपर्ने जोड दिँदै दुई दिने शिक्षा सम्बन्धी कार्यशाला नेपालगञ्जमा सम्पन्न भएको छ। एक्सन नेपालले आयोजना गरेको कार्यशालाका सहभागीले सामुदायिक विद्यालयको गुणस्तर वृद्धि गर्न सरकारवालाको साझा भूमिका हुनुपर्ने बताएका छन्।
हुम्लाको हिल्सा तुमकोट हुँदै सिमकोट खण्डको सडक यातायात अवरुद्ध भएको छ। 24 गते शनिबार सडक विस्तार गर्ने काम भए गत 24 गतेबाट सडक विस्तार गर्ने काम भइरहेका बेला 81 सुक्खा पहिरो जाँदा यातायात अवरुद्ध भएको हो। आयोजनाका इन्जिनियर विजय थापाले सुक्खा पहिरो खस्दा फसेका चालकलाई अरू कामदारको सहयोगमा 1 घण्टाभित्र उद्धार गरिए पनि डोजर भने पहिरो भित्रै रहेको बताउनु भएको छ।
डडेलधुराको अमरगढी नगरपालिकामा होमस्टे सञ्चालन हुनु भएको छ। अमरगढी नगरपालिकाको वडा नम्बर 2 करी गाउँमा होमस्टे सञ्चालन गरिने नगर प्रमुख विश्वेश्वर प्रसाद ओझाले बताउनु भयो। पोखराको कालुङ होमस्टेको अध्ययन गरेपछि कारी गाउँमा होमस्टे सम्भावना देखेपछि होमस्टे सञ्चालन गर्न लागिएको प्रमुख ओझाले बताउनु भयो।
महिला बाल बालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले समाजमा व्याप्त कुरीति अन्त्यका लागि सबै स्थानीय उद्धार कार्य समूह गठन गर्न लागेको बताउनु भएको छ। मन्त्रालयमा पत्रकार महिलाहरूसँगको छलफलमा उहाँले समाजमा हुने अपराध अन्य घटना कम गर्न र कुरीति अन्त्यका लागि यस्तो समूह गठन गर्न लागेको बताउनुभयो। यस सम्बन्धी कार्यविधि बन्दै गरेको र चाँडै नै यस खालको संरचना बन्ने उहाँको भनाइ छ। उहाँले महिला हिंसा विरुद्धको कानून भए पनि अझै पनि हिंसा पीडित महिलाले सजिलो गरी उजुरी गर्ने माध्यम नभएकाले मन्त्रालयमा हेल्प डेस्क पनि स्थापना गर्ने बताउनुभयो।
भेरी खबरमा अब लागौँ विदेशको खबरतिर। इजिप्टको उत्तरी सिनाई स्थित अल आसिर सहरमा आतंकवादी संगठन इस्लामिक स्टेट आइएसले 18 प्रहरीको हत्या गरेको छ। आइएस लडाकुको आक्रमणमा परि अरू 8 प्रहरी घाइते भएको समाचार एजेन्सीहरूले जनाएका छन्। गस्तीमा रहेको सुरक्षाकर्मीको गाडीलाई लक्षित गर्दै बम विस्फोट गराएर थप आक्रमण गरी प्रहरीको हत्या गरेको जनाइएको छ।
उत्तर कोरियाले संयुक्त राष्ट्र संघ मार्फत अमेरिकाले आफू विरुद्ध प्रतिबन्ध लगाएको भन्दै यसबाट अमेरिकाले नै ठूलो पीडा र दुःख पाउने चेतावनी दिएको छ। उत्तर कोरियाले सरकारी संचार माध्यम अमेरिका आफ्नो परमाणु विकासलाई उल्ट्याउन चाहेको भन्दै कुनै हालतमा सफल नहुने समेत दावी गर्नुभएको छ। उत्तर कोरियाले केही दिन अघि मात्रै हाइड्रोजन बमको सफल परीक्षण गरेको बताएपछि उसमाथि कडा प्रतिबन्ध लगाउन अमेरिकाले सुरक्षा परिषदमा पेश गरेको प्रस्ताव पारित भएको छ। सुरक्षा परिषद मार्फत चीनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय समुदायको अपेक्षा गम्भीर रूपमा लिन र आफ्नो परमाणु कार्यक्रम रोक्न आग्रह गरेको छ। राष्ट्रसङ्घीय सुरक्षा परिषदले उत्तर कोरियामाथि थप कडा प्रतिबन्ध लगाउने प्रस्तावलाई 15 सदस्यीय राष्ट्रले सर्वसम्मतिले पारित गरेको छ।
भेरी खबरको अन्तिममा लागौँ एउटा खेल खबरतिर। मलेसियामा भइरहेको एसएससी 19 मुनिको क्रिकेटमा नेपालले आज दोस्रो खेल भुटानसँग खेल्दैछ। यसअघि थाइल्यान्डलाई 255 रनको फराकिलो अन्तरले हराएको नेपाल जित्ने दाउमा रहेको छ। नेपाल आजको खेल जित्दै समूह चरणको विजेता बन्दै सेमी फाइनलमा पुग्ने लक्ष्यका साथ मैदान उत्रिने प्रशिक्षक विनोद दासले बताउनु भयो। भुटान पहिलो खेलमा सिङ्गापुरसँग 9 पराजित भएपछि आजको खेल जित्नै पर्ने दबाबमा परेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश नम्बर 56% बाल बालिकामा पुड्कोपनको समस्या रहेको तथ्याङ्क सार्वजनिक। कुपोषण मुख्य कारण।
बाँकेमा 6347 जनाले अपाङ्गता परिचय पत्र लिए। बर्दियाको इन्द्रपुरका 204 बाढी प्रभावितले स्वास्थ्य परीक्षण गराए।
आयल निगमका कार्यकारी निर्देशक गोपाल बहादुर खड्कामाथि कारवाहीका लागि मन्त्री परिषदमा प्रस्ताव लैजाने। जग्गा खरिदमा अनियमितता भएको ठहर।
इस्लामिक स्टेट आइएसको आक्रमणमा परि इजिप्टमा 18 प्रहरीको ज्यान गयो।
र मलेसियामा जारी 19 मुनिको एसएससी क्रिकेटमा नेपालले आज भुटानसँग खेल्ने।
हवस् त, अहिले 8 भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार र स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। समाचार कक्षका सबै सहकर्मी सहित सुचित्रा गौतम र मधुबन बेसी बिदा हुन्छौँ। नमस्ते।